पाहुना सँगको खसखस।
यस पाहुना सँगको खसखसका प्रायोजक हुनुहुन्छ पासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिद या बिक्री गर्नु परेमा सम्झनुहोस् वासु सत्या साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी।
नेपालको कला साहित्य तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हाम्रो पाहुना हुनु भएको छ महजोडी मध्येका ह अर्थात हरिवंश आचार्य, जो एक सफल गायक पनि हुनुहुन्छ। 27 कार्तिक 2014 अर्थात अक्टोबर 9, 1958 काठमाडौँको गैरीधारामा जन्मनुभएका हरिवंश आचार्यको नाम नेपाली हास्य व्यङ्ग्य क्षेत्रमा एक अर्काको पूरक भएको छ भन्दा अत्युक्ति नहोला। कतिपय व्यक्तिहरू आफ्नो समूहमा मात्र चर्चित हुन्छन् तर उहाँ सम्पूर्ण नेपालीको माझ नै प्रख्यात अनि चर्चित हुनुहुन्छ। लोभी पापी फिल्म बलिदान त साह्रै बिग्री छ नि बद्री लगायतका डेढ दर्जनका ठूलो पर्दाका चलचित्र, लालपूर्जा 15 गते भकुण्डे भूत लगायतका झण्डै 3 दर्जन सानो पर्दाका चलचित्र र असंख्य रंगमञ्चहरूमा अभिनय गरिसक्नुभएका प्रख्यात हास्य कलाकार आचार्यको परिचय नेपालको कुनै पनि वर्गलाई दिइरहनु पर्दैन। हास्य व्यङ्ग्यका पर्याय बनेका आचार्य अमेरिका भ्रमणको समयमा हाम्रो निम्ति स्वीकारेर खसखस.com मा पाहुना हुनुभएको छ। त आउनुहोस् कलाकार हरिवंश आचार्यसँग हामीले राखेका केही खसखसहरू सुनौं। श्रोताहरू स्मरणीय रहोस्, उहाँको 51 जन्मदिनको 1 महिनापछि मदन कृष्ण श्रेष्ठसँग हामीले आफ्ना खसखस राखेका थियौं र आज लगभग तिनै खसखसहरू हरिवंश आचार्य सामु पनि दोहोर्याउँदैछौ। हरिवंशजी, अमेरिका आउनुको कारण के हो?
अमेरिकामा अहिले यो चाहिँ भ्रमण मेरो नितान्त व्यक्तिगत भ्रमण हो है, अनि यसमा चाहिँ यो भ्रमणको उद्देश्य चाहिँ खास ठूलो उद्देश्य त होइन, तर जिन्दगीको लागि एउटा ठूलो काम हो यो। मेरो छोराको ग्रेजुएसन थियो, 4 वर्ष अमेरिकामा पढ्दै थियो अगाडिदेखि, अहिले चाहिँ फिलाडेल्फियाको स्वार्टमोर भन्ने कलेजमा उसको ग्रेजुएसन समारोह सकियो र त्यो ग्रेजुएसन समारोहमा चाहिँ अनि आफ्नो अभिभावकहरूलाई आफ्नो प्यारेन्ट्सहरूलाई अनि बोलाउने चलन रहेछ अनि मलाई पनि छोराले आउने हो भनेर सोधेको हुनाले र कलेजले इन्भिटेसन पठाएको हुनाले मेरो श्रीमती र म चाहिँ अहिले यो फिलाडेल्फियाको भ्रमणमा आएको र अब अमेरिका जस्तो ठाउँमा हुन त म मेरो यो 5-6 पल्टको भिजिट हो यो होइन, पहिले म धेरैपल्ट आउने मौका पाइसकेको छु र अब टिकट महँगो हुन्छ अनि त्यसपछि अब आएर एउटा फङ्सनमा मात्रै फेरि बसेर तुरन्तै फर्किँदाखेरि मैले मान्दारिन्छ कि त्यत्रो पैसा तिरेर आएको हो अनि 2 दिन मात्रै अमेरिका बसेर जानु भएन भनेर अनि फेरि श्रीमती पनि मसँग हामी सँगै छौँ यसपालि हुन त मेरो श्रीमती पनि पहिले पनि आइसकेको छ एकपल्ट होइन अनि त्यही पनि यहाँको साथीभाइ आफ्ना आफन्तहरू हुनुहुन्छ थुप्रै ठाउँमा उहाँहरूलाई कमसेकम एकचोटि अब बस्ने खान पाइ फ्री छँदैछ होटेल लजमा बस्नु पर्दैन, साथीहरूको आतिथ्य र आफन्तहरूको आतिथ्यमै बस्नु पाइन्छ, उहाँहरूले गरेको प्रगतिमा गाडी चढ्नु पाइन्छ, उहाँहरूले गरेको प्रगतिमा खोलामा बस्न पाइन्छ घुम्नु पाइन्छ, त्यसकै पनि फाइदा उठाएर अलिकति साथीभाइसँग भेट्ने हिसाबले अनि अलिक दिन बसेको छु र 20 तारिक म फर्किन्छु।
हजुर, यहाँलाई अमेरिकामा फेरि स्वागत गर्दै हामीले चाहिँ यहाँलाई छोराको चाहिँ सफलताको लागि शुभकामना र बधाई छ यहाँलाई।
हजुर, धन्यवाद छ धेरै धेरै। हजुर,
प्रश्न सुरु गरौं। हास्य व्यङ्ग्यको क्षेत्रमा म र हलाई तराजुमा दुवैतिर राख्यो भने कुन चाहिँ गर्नुहुन्छ होला?
म र ह भनेको चाहिँ अब त्यो यस्तो छ कि मह भन्ने शब्द नै एउटा नितान्त एउटा टिक्का भइसकेको छ, एउटा ढक नै भइसकेको छ होइन, त्यो कारणले अब ढकलाई काटिरहनु पर्ने, त्यसलाई को ठुलो को सानो अनि उहाँ ठुलो कि म ठुलो, उहाँ बलवान कि म बलवान भनेर त्यसरी लेखाजोखा गरिरहनै पर्दैन र जनताले पनि त्यो चाहँदैन र जनताको चाहना के छ भनेदेखि जनताको चाहना मह भएर बसुन् र एउटा ठुलो एउटा सानो एउटा गरुङ्गो एउटा हलुङ्गो भएर नबसुन् भन्नु छ र हाम्रो पनि जिन्दगीको यत्रो ठुलो लामो सेन्टिमेन्टल एउटा सम्बन्ध हो, कि नेपालको सिलसिलामा 30 वर्ष पुग्यो अब 30 वर्षसम्म सँगै बसेर एउटै क्षेत्रमा काम गरेर साथी भएर हिँड्नु भनेको ज्यादै गाह्रो काम हो र त्यस्तो गाह्रो कामको जिम्मेवारी हामीले पाएका छौँ नेपाली समाजबाट नेपालीहरूबाट त्यो कारणले हामी एकदमै एउटै ठेक्का भएर एउटै ढक भएर बस्न चाहन्छौँ र ताकि तराजुको दायाँ बायाँको हिस्सा होइन हामी ढक भएर बस्न चाहन्छौँ जस्तो लाग्छ मलाई।
हजुर साह्रै राम्रो मूल्याङ्कन गर्नुभयो यहाँले र हाम्रो पनि यही शुभकामना छ मह र मह एक ठिकै होस् र हामीले चाहिँ महको विभिन्न हामीले कार्यक्रममा हेर्न पाउँ सुन्न पाउँ यहाँलाई शुभकामना छ।
हजुर हजुर धन्यवाद छ।
बैंकेश्वर हास्य व्यङ्ग्य कार्यक्रमबाट सँगै यात्रा थालेर मह जोडी बन्नुभयो र झन्झन चर्चित हुनुभयो। यो जोडीको नामबाट मह बैंक खोल्न सक्ने क्षमता बनाउनु भयो त
मह अब हामीले चाहिँ यसलाई नितान्त समाज सामाजिक र आफ्नो पेसाको हिसाबमा हामीले लगाएछौँ र बैंक खोल्ने हाम्रो उद्देश्य छैन र हामी सक्दा पनि सक्दैनौँ किनभने बैंक खोल्नको लागि त्यही सम्बन्ध काम गर्नु पर्यो त्यही सम्बन्धित पढ्नु पर्यो त्यही सम्बन्धित अनुभव हासिल गर्नु पर्यो गर्दाखेरि बैंक खोल्छु भन्नेपट्टि लागेको भएदेखि बैंक पनि खोल्न सकिन्थ्यो होला। बैंक खोल्न गाह्रो छैन नेपालमा अहिले थुप्रो बैंकहरू खुलिरहेछन् होइन तर हाम्रो बैंक भनेको चाहिँ हास्य व्यङ्ग बैंक हो र त्यसमा हास्य बैंक हास्य व्यङ्गीय बैंक भनेको हाम्रो बैंकमा थुप्रो सम्पत्तिहरू हामीले थुपार्न कोसिस गर्दैछौँ। हामीले 30 वर्षदेखिको अघि तपाईँले भनिहाल्नुभयो थुप्रै हास्य व्यङ्गहरू कमसेकम हामीसँग अहिले हामीले रंगमञ्चमा गरेको कार्यक्रमहरू को लम्बाई जोड्यौँ भनेदेखि हामीसँग 10 घण्टाभन्दा बढीको प्रोग्राम हामीसँग हास्य व्यङ्गको प्रोग्राम तयार भइसकेको छ र टेलिसिरियलको कुरा गर्ने हो भनेदेखि हामीसँग कमसे कम एक वर्षसम्म दुई वर्षसम्म दुई वर्ष पनि होइन तीन चार वर्षसम्म कन्टिन्यू हप्ताको एउटा प्रोग्राम आधी घण्टाको प्रोग्राम टेलिकास्ट गर्न सक्ने हामीले सम्पत्ति जम्मा गरिसकेका छौँ। हामीसँग त्यति स्टक भइसकेको छ होइन अनि अडियो क्यासेट पनि हामीसँग थुप्रो छ र सबभन्दा ठूलो सम्पत्ति नै हामीले जम्मा गरेको बैङ्कमा हाम्रो यही सम्पत्ति हो र यो सम्पत्तिलाई हामीले आगामी पुस्ताको लागि ऋण दिन सकौँ आगामी पुस्ताले हाम्रा हास्य व्यङ्गहरू ऋण लिएर त्यसबाट हास्य व्यङ्गको खुड्किलाई अगाडि बढाउनको लागि हाम्रो हामीले जोडेको सम्पत्तिले सहयोग गरोस् र मान्छेले जहिले पनि काम गर्दा गर्दै अनुभवकै आधारमा पनि उमेरकै आधारमा पनि सिनियर त हुनु परि नै हाल्दो रहेछ। अब हामी नेपाली हास्य व्यङ्गको क्षेत्रमा झनझनै हामी सिनियर हुन पुगिसकेका छौँ र हामीले जम्मा गरेको हास्य व्यङ्गको सम्पत्तिबाट आगामी पुस्ताले र नेपाली इतिहासले नेपाली समाजले सधैँ नै हामीलाई सम्झिरहिदियोस् र सम्झाउन सक्ने सक्षम हामी हुन सकौं होइन हाम्रो सबैभन्दा हामीले जोडेको सम्पत्ति ठूलो सम्पत्ति नै यही हुन्छ जस्तो लाग्छ मलाई।
भन्नाको तात्पर्य सामान्यतया बैंकको दायित्व बढ़ी हुन्छ तर मह बैंकको चाहिँ दायित्व होइन सम्पत्ति बढ़ीमा सम्पत्तिमा वृद्धि भएको छ होइन त
सम्पत्ति वृद्धि भएको छ र बैंक भनेकै सम्पत्ति वृद्धि गराउने हो र हाम्रो चाहिँ अब सुन चाँदी हिरामोती भन्दा पनि हास्य व्यङ्ग्य र नेपाली कलाको सम्पत्ति हामीले जोड्ने कोसिस गरिरहेछौँ र त्यो त्यो त्यसमा हामी तपाईँहरूकै आशीर्वादले तपाईँहरू जस्तै जनताहरूको आशीर्वादले सहयोगले हामी सफल पनि भयौँ कि जस्तो लाग्दछ।
हजुर हाम्रो शुभकामना छ यसमा। छुट्टा छुट्टै कार्यक्रम प्रस्तुत गरिरहनुभएका तपाईँहरूलाई तत्कालीन नेपाल राष्ट्र बैंकका अधिकृत रूबी जोशीले तपाईँहरूलाई दुवैजनालाई संयुक्त कार्यक्रममा बैंकेश्वर कार्य भन्ने प्रस्तुत गर्नुभयो त्यतिखेर
हजुर हजुर
र त्यहाँबाट क्रम शुरू भएर मह जोडीको जन्म भयो
हजुर हजुर
महको नाममा र दामको चाहिँ आर्जनबाट अधिकृत रूबी जोशीले चाहिँ रोयल्टी कतिको पाउनुभयो
रूबी जोशी भन्ने अत्यन्त हामीले श्रद्धा गर्ने र हामीलाई असाध्यै माया गर्ने हाम्रा आदरणीय दाइ हुनुहुन्छ होइन र तपाईँले जुन अहिले सोध्नु भने रूबी जोशीजीले मिलाइदिनु भयो तपाईँहरूको जोडीलाई भनेको होइन यो मेरो विचारमा जहाँसम्म लाग्छ मेरो विचारमा हाम्रो कुबुद्धि पलाएन भनेदेखि हामी निरन्तरता गर्न हामीले निरन्तरता गर्न सक्यौँ भनेदेखि र हामी रहिरहन सक्यौँ भनेदेखि रुबी जोशीको नाम हामीसँग जहिले पनि गाँसेर अगाडि आउँछ होइन र यो एउटा मित्रताको उदाहरणको जोडी बनाइदिनु भएको छ र त्यो मेरो विचारमा सबैभन्दा ठूलो रोयल्टी उहाँको लागि पनि त्यही हो र त्यत्रो ठूलो काम उहाँले गरिदिनु भएको छ र नेपाली जनताले जहिले पनि रुबी जोशीको नाम महको नामसँगै सम्झिरहनु पाउन् हामीले पनि उहाँलाई त्यति नै आदर गरिरहन सकौं र नेपाली जनताले पनि उहाँलाई रुबी जोशीले गरेर यो एउटा जोडी बन्यो भनेर नेपाली जनताले सम्झिरहन सक्ने हामीले बनाउन सक्नुपर्छ र मेरो विचारमा त्यो नै सबैभन्दा ठूलो उहाँलाई रोयल्टिज हो जस्तो लाग्छ।
अनि त्यहाँबाट शुरू गर्नुभएको यात्रा तपाईँहरूले रेडियो मार्फत टेलिभिजन मार्फत र रंग मञ्च मार्फत थुप्रै कार्यक्रमहरू प्रस्तुत गर्नुभएको छ र यो यात्रा यहाँसम्म जारी गर्नुभएको छ तपाईँहरूले। अब अहिले आएर इन्टरनेटको पनि जमाना आएको छ, रंगमञ्चमा र टेलिभिजन रेडियोलाई प्रयोग गर्नुभएको जस्तै अहिलेको तात्कालीन प्राविधि यो इन्टरनेटलाई पनि प्रयोग गर्ने प्रस्तुतिको माध्यमलाई जस्तो बनाउने कुनै विचार गर्नुभएको छ इन्टरनेटलाई?
अब इन्टरनेटमा चाहिँ एउटा हामी प्रयोग भइ नै राखेका छौँ होइन, तर हाम्रो अब हास्य व्यङ्ग हामीले बजारमा सिडीहरू निकाल्यौँ भनेदेखि नेपाल टेलिभिजन कान्तिपुर टेलिभिजनमा निस्केका हाम्रा टेलिसिरियलहरू यहाँ युट्युबमा अरू मिडियाहरूबाट चाहिँ त्यहाँ यहाँ संसारकोमा जहाँ बसेका मान्छेहरू पनि हेर्नु हुँदो रहेछ होइन, त्यो हाम्रो लागि अत्यन्त खुसीको कुरा हो र त्यो व्यवसायिक हिसाबमा चाहिँ त्यसबाट चाहिँ हामीलाई केही पनि फाइदा छैन। हामीले गरेको मेहनत र हामीले गरेको पसिनाबाट संसारभरि बस्ने नेपालीहरूले रमाउनु भएको छ, त्यो हाम्रो लागि ठूलो उपलब्धि हो, तर उपलब्धि सँगसँगै हामीलाई आर्थिक उपलब्धि पनि हुनुपर्ने थियो र उपलब्धि हामीले गर्न सकेका छैनौँ र यो प्रविधिलाई हामीले प्रयोग गर्न सकेका छैनौँ। जस्तो हाम्रो आफ्नै वेबसाइटहरू खोलेर अनि त्यो हेरे बापत त्यसलाई सर्च गरे बापत जुन रोयल्टी खस्छ त्यसमा त्यो चाहिँ हामीले पनि पाएर र हामीले पनि त्यही पाएको रकमबाट केही सामाजिक काम गर्न पाएदेखि हामीलाई अझ आत्मसन्तुष्टि हुन्थ्यो होला, त्यो गर्न सकेका छैनौँ र यहाँ कुरा भइरहेको छ। जस्तो अब मेरो छोरा पनि अब कम्प्युटर साइन्स नै पढेको मान्छे भयो होइन, एउटा आफ्नै परिवारमा एउटा त्यस्तो मान्छे निस्क्यो, म जुन घरमा अहिले बसिरहेको छु प्रबोध श्रेष्ठ हाम्रो मदन दाईको फुपूको छोरा हुनुहुन्छ, उहाँले पनि जहिले पनि हामीलाई घटघटाउनु हुन्छ कि यस्तो तपाईँहरूको यो चिजलाई चाहिँ यसलाई कमर्सियलाइज पनि गर्नु पर्यो, यसबाट आएको रोयल्टी तपाईँहरू पनि प्रयोग गर्नु पाउनु पर्यो, यो गर्नुहोस् भनेर उहाँहरूले हामीलाई उत्साह गरिरहनु भएको छ होइन, र हामी यो फिल्डमा पनि अब कसरी अगाडि बढ्न सकिन्छ भनेर हामी चाँडै नै यसको खोजी गर्दैछौ। र अर्को कुरो एउटा दुर्भाग्य कुरा के भनेदेखि हामी नेपालमा चाहिँ हामी कपिराइट इन्टरनेसनल कपिराइट एक्टमा चाहिँ हामी समावेश हुन सकेका छैनौँ, नेपाल भन्ने देश नै त्यसमा पुगेको छैन र यो चाहिँ अब 7-8 वर्षभित्र नेपाल भन्ने देश चाहिँ इन्टरनेसनल कपिराइट एक्टको चाहिँ सदस्य नभइकन हुँदैन र यसलाई चाहिँ इन्टरनेसनल प्रेसर पनि परिरहेको छ होइन। अब इन्टरनेसनल कपिराइट एक्टभित्र हामी हाम्रो देश पर्यो भनेदेखि हाम्रो देशले पनि अरू बौद्धिक वर्ग अरू संसारभरिका इन्टरनेसनल ट्यालेन्टहरूको चाहिँ कपिराइटको हाम्रो देशले पनि संरक्षण गरिदिनु पर्दछ र हाम्रो देशका ट्यालेन्टहरूको पनि संसारले नै त्यसलाई चाहिँ प्रोटेक्ट गरिदिनु पर्छ भन्ने एउटा कानुन हुन्छ, त्यो कानुनमा हामी लाग्न सकिरहेका छैनौँ, नेपाल प्रवेश गर्न सकेको छैन। र अर्को कुरो चाहिँ इन्टरनेसनल कपी यो इन्टरनेटहरू चाहिँ यति धेरै संख्या छन् कि हामी मात्रै होइन हाम्रो देशसँगै जोडिएका छिमेकी राष्ट्रहरू अमेरिका पनि चाइना पनि संसार नै योबाट अलिकति ठगिएका छन् र आफ्नो बौद्धिक क्षमताको चाहिँ रोयल्टी पाएको छैनन् र यसमा जबरजस्ती अर्काको प्रोग्राम हालिदिने राखिदिने र त्यसको फाइदा आफूले लिने कामहरू भइरहेको छ होइन, त्यो चिजमा चाहिँ हामी मात्रै होइन संसारै ठगिएको छ र हामी पनि त्यसको चाहिँ शिकार भएका छौँ र यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ र इन्टरनेटबाट पनि संसारभरि कसरी प्रोग्राम राख्न सकिन्छ भन्ने विषयमा चाहिँ अब हामी छलफल गर्दैछौँ र सायद मेरो विचारमा यो वर्षभित्र हामीले आफ्नै एउटा वेबसाइट खोलेर त्यसबाट मात्रै हाम्रो प्रोग्राम हेर्न पाउने र अरू वेबसाइटमा राखेको प्रोग्रामहरूलाई हामीले कम्प्लेन गरेर त्यसलाई हटाउन सक्ने प्रविधि कसरी गर्न सकिन्छ भनेर सोध्दैछौँ।
हजुर, मेरो वास्तविक प्रश्नको ध्येय त्यतापट्टि नै थियो, तपाईँहरूको जुन कार्यक्रमहरू इन्टरनेटमा अनधिकृत रूपमा अपलोड भएर मान्छेले हेरिरहेछन्, एक हेर्छन् रमाइलो मान्छन् त्यो बेग्लै कुरो, तर जुन कपिराइटको कुरा छ, तपाईँहरूलाई आउने राजस्व जुन गुमिरहेको छ त्यो कुरालाई चाहिँ कसरी गर्नुहुन्छ भन्ने कुरामा, कतिपय चर्चित व्यक्तिहरू सीमित समूहमा मात्रै चर्चित हुन्छन्, तर नेपालको सड़कदेखि सदनसम्म समान रूपले लोकप्रिय हुनुभएको तपाईँहरूलाई यस्तो मूल्याङ्कन सुन्दाखेरि कस्तो लाग्छ?
अब सबैभन्दा ठूलो कुरो के भनेदेखि आफ्नो पेसाप्रति आफूले गरेको कामप्रति इमान्दारिता र त्यसलाई निरन्तरता दिनु भनेको एकदमै ठूलो हो, र प्रोफेसनलिजमलाई चाहिँ सबैभन्दा ठूलो देवता नै मेरो भगवान भनेकै मेरो काम हो, र कामले गरेर नै मलाई संसारले मलाई चिन्छन्, र मेरो एउटै उद्देश्य मात्रै काम हो, र कामले दाम पनि आउँछ नाम पनि आउँछ सबै थोक आउँछ भन्ने कुरा पहिले मनमा राख्नुपर्छ। जुनसुकै काम गरे पनि जुनसुकै पेसा गरे पनि पेसालाई असाध्यै नै ठूलो सम्मान दिन सक्नुपर्छ आफूले, र हामीले पनि हाम्रो पेसालाई असाध्यै ठूलो इज्जत दिने कोसिस गरेका छौँ, र कार्यक्रम बनाउँदाखेरि कार्यक्रम कम्पोज गर्दाखेरि जहिले पनि सबैभन्दा हामी चाहिँ एउटा के विचार गर्छौँ भनेदेखि हाम्रो सबैभन्दा ठूलो अडियन्स भनेको बच्चा हो, बच्चाहरूलाई पनि हाम्रो प्रोग्राम कसरी मन पराउन लगाउने, बच्चाहरूले मन परायो भनेदेखि बच्चाहरूले मन पराएको प्रोग्राम उसको बाबु आमाले पनि मन पराउँछन्, किनकि बाबा आमाको सबैभन्दा ठूलो प्रिय चिज भनेको आफ्नो बच्चा हो, होइन? आफ्नो बच्चाले मन पराएको कुरा आफूले मन नपराइकन सुखै पाउँदैन, त्यस कारणले प्रोग्राम कम्पोज गर्दाखेरि बच्चालाई पनि हुने, र नेपालमा अब ग्रामीण बस्तीमा बस्ने हाम्रा दाजुभाइहरू हुनुहुन्छ, असाध्यै सरल स्वभावका, असाध्यै सरल भाषा बुझ्ने र असाध्यै सरल संस्कृति बुझ्ने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरू पनि हाम्रो एउटा ठूलो अडियन्स हो, र त्यो अडियन्सलाई पनि हामीले गुमाउनु हुँदैन, र इन्टेलेक्चुअल सर्कल जसले चाहिँ कलम चलाउँछ, जसले मूल्याङ्कन गर्छ, त्यो मान्छे त झन् सबैभन्दा ठूलो इम्पोर्टेन्सी भनेको त्यही नै हो, र त्यो तिनटै वर्गलाई हामीले ध्यानमा राखेर हामी हाम्रो प्रोग्रामहरू बनाउँछौँ, र अहिले चाहिँ हामीले के पनि विचार गरेको छौँ भनेदेखि अब सबैभन्दा ठूलो कुरो त देशमा अहिले असाध्यै यो एउटा इम्पोर्टेन्ट पिरियड हो देशको लागि, नयाँ संविधान बन्दैछ, यति नै कुराहरू जातीय कुराहरू उठिरहेको छ, र त्यो कारणले गर्दाखेरि हामीले एउटा कुरा के ध्यान दिनुपर्छ भने देशको सबै जनताहरूलाई सबै जात जाति भाषा भाषीहरूलाई कसरी समेट्ने, कसरी आफ्नो बनाउने, र कसरी त्यो आफ्नो बनाउँदाखेरि राष्ट्रले नेसनल युनिटी कसरी भेट्टाउँछ त्यो कुरालाई पनि हामीले ध्यान दिन्छौँ। त्यस कारणले हामीले जातीय हिसाबमा कहिले पनि कुनै पनि जातलाई कुनै पनि भाषालाई होच्याएर कसैलाई पनि त्यो प्रोग्राम हेर्दा कार्यक्रम हेर्दाखेरि अप्ठ्यारो हुने किसिमले हामी कहिले पनि कार्यक्रम बनाउँदैनौँ, र मेरो विचारमा सबै जात जातिहरूले हामीलाई आफ्नै मान्छे ठान्नुहुन्छ जस्तो लाग्दछ, हामीले त्यो महसुस गरेका छौँ, र अहिले आएर चाहिँ हामीले अब मधेसको भाषाहरू जस्तो भोजपुरी मैथिली अवधि जुन मधेसमा बोलिने भाषाहरू छ, अब त्यो भाषालाई पनि हामीले आफ्नो भाषा हाम्रो आफ्नो देशको सम्पत्ति हो, यो सबै देशभरि बोलिने भाषाहरू छन्, त्यसलाई पनि ध्यानमा दिएर राखेर त्यसको पनि प्रतिनिधित्व गरेर कार्यक्रम गर्ने कोसिस गर्दैछौँ। जस्तो अहिले हाम्रो एउटा आमा भन्ने सिरियल चाहिँ अहिले नेपालमा टेलिकास्ट भइरहेछ, अब पाँच भागदेखि त्यसमा पाँच छ भागदेखि चाहिँ त्यसमा तपाईँले मैथिली भाषाको पनि प्रयोग भएको हेर्न पाउनुहुन्छ, र मैथिली भाषालाई पनि हामीले हाम्रो नेपाली भाषा सँगसँगै सम्मान दिएर र त्यो तराईको त्यत्रो ठूलो अडियन्स मिथिला मैथिली भाषा बोल्ने अडियन्सलाई पनि कसरी आफ्नो बनाउन सकिन्छ भन्ने कुरा हिसाबले हामीले त्यो हाम्रो भाषा हाम्रो प्रोग्राममा मैथिली भाषालाई पनि समावेश गरेर अगाडि बढ्दैछौँ, होइन? त्यो कुराले पनि त्यस्ता संवेदनशील कुराले पनि हामी सबैको अगाडि उभिन सक्ने भएका छौँ, र सबैले हामीलाई मन पराउन सक्ने भएका छौँ जस्तो लाग्दछ। जस्तो हामीले संविधान सभाको चुनावको बेलामा हामीलाई पनि देशले एउटा जिम्मेवारी ठूलै जिम्मेवारी दिएको थियो कि संविधान सभा भनेको के हो, संविधान सभाबाट देशलाई नयाँ संविधान कसरी बनाउने, र संविधान सभामा भोट हाल्न किन जाने, र त्यो कतिको इम्पोर्टेन्सी छ, भन्ने कुराको प्रमोसन गर्नुलाई हामीलाई धेरै ठूलो जिम्मेवारी दिएको थियो र हामीले त्यो जिम्मेवारीलाई अत्यन्तै महत्वपूर्ण तरिकाले हामीले त्यसलाई प्रचार प्रसार गर्यौं र जस्तो अब संविधान सभा भनेको कुरा र भोटमा पनि समानुपातिक भोट र प्रत्यक्ष प्रणाली दुईटा किसिमका भोटहरू हाल्नु पर्ने थियो त्यस्तो जटिल कुरालाई चाहिँ नि हामीले विभिन्न भाषा संस्कृतिको प्रयोग गरेर त्यसलाई चाहिँ हामीले इलेक्ट्रोनिक मिडियाबाट हामीले प्रचार प्रसार गर्यौं बनाएर र त्यसले चाहिँ ठूलो भूमिका खेल्यो जस्तो लाग्छ किनकि नेपालमा संविधान सभाको चुनावमा धेरै मत खसेको थियो होइन र सबैले पछि गएर त्यो यो भनेको यो रहेछ संविधान सभा भनेको यो रहेछ यसमा यसरी भोट हाल्ने रहेछ यसले यो फाइदा हुनेछ भन्ने कुरा बुझ्नुभयो जस्तो लाग्छ अनि त्यस्तो किसिमको कुराहरूलाई पनि हामीले ध्यान दिएर काम गर्दछौँ र त्यस कारणले पनि हामीलाई मान्छेहरूले सबैजनाले आफ्नो ठान्नुहुन्छ कि जस्तो लाग्छ
सबै वर्गमा तपाईँहरू लोकप्रिय हुँदा हुँदै पनि तपाईँहरूलाई कहिले कहिले गाली धम्कीका फोनहरू पनि आउँछन् रे के हो र सत्य हो
खाली धम्कीको फोनहरू चाहिँ मेरो विचारमा हामीलाई त्यस्तो किसिमको ठूलो टर्चरहरू छैन मलाई एकचोटि आजको तीन चार वर्ष अगाडि एउटा समूहले जुन स्पाइडर ग्रुप भन्ने समूह थियो र त्यो एउटा चाहिँ भूमिगत चाहिँ यो माफियाहरूको संगठन हो जुन बेलामा हामीले जनआन्दोलन को लागि हामीले फन्ड राइज गरेका थियौँ र त्यसमा 2 करोड चान्चुन पैसा जम्मा भएको थियो र त्यो पैसा पाइन्छ कि भनेर लोप गरेर एउटा संगठनले चाहिँ फोन गरेर धम्काउने कोसिस गरेको थियो पैसा लिए भनेर भन्ने कोसिस गरेको थियो र त्यस त्यो संगठनसँग चाहिँ मैले खुलेरै के कुरा गरेको थिएँ टेलिफोनमा कि तपाईँले चाहिँ हामीसँग यो पैसा लिन सक्नु हुँदैन यो देशको पैसा हो जनताको पैसा हो र यो यो पैसा पनि तपाईँले लोभ नगर्नुहोस् हामीसँग त्यस्तो विधि ठूलो धन सम्पत्ति केही छैन अनि तपाईँले मलाई फोन गरेर केही फाइदा लिन सक्नु हुँदैन भन्ने किसिमको कुराहरू मैले गरेको थिएँ र दुईचोटि फोन आइसकेपछि चाहिँ मैले त्यो चिजलाई सार्वजनिक गर्नुपर्छ जस्तो लागेर मैले मिडियाहरूमा यसलाई चाहिँ सार्वजनिक गरिदिएँ कि अनि मिडियाहरूले पनि यो फलाउनलाई मेरो नाम लिएर उहाँले चाहिँ यसरी यसरी संगठनहरूले चाहिँ यसरी धम्की दिएर यसरी पैसा हासुल्ने कोसिस गरेका थिएन भनेर चाहिँ त्यहाँ मिडियाहरूले पनि आवाज उठाइदिनु भयो र गभर्मेन्टले पनि तपाईँलाई सुरक्षा चाहिन्छ घरमा लगेर प्रहरी राख्नुहुन्छ हामी तपाईँलाई सुरक्षा दिन्छौँ भन्ने किसिमको कुरा पनि गर्नुभयो र मैले घरमा लगेर अङ्गरक्षक राखेर बसिरहनु पर्दैन अब बरु अलिकति परै बसेर वाच गरिदियो भनेदेखि हुन्छ भन्ने किसिमले म केही महिना चाहिँ सतर्क भएर बसेको थिएँ र पछि त्यो त्यो समूहले तपाईँले मिडियामा यो कुरा न्युजलाई दिएर तपाईँले हिरो हुने कोसिस गर्नुभयो यसको चाहिँ परिणाम तपाईँले बुझाउनु चुकाउनुपर्छ भन्ने किसिमको फोन आयो त्यो चाहिँ कस्तो भनेदेखि यो देशको टेलिफोन नम्बर होइन कि विदेशबाट कहाँबाट त्यो कार्डहरू प्रयोग गरेर त्यसरी नै फोन गर्दो रहेछन् होइन त्यस्तो किसिमको फोन आयो र तपाईँले अब मलाई मैले हिरो हुने कोसिस गरेको होइन र तपाईँले मलाई धम्की दिइसकेपछि र अब जनताले उठाएर घाइतेहरूको उपचार गर्न दिएको पैसामा तपाईँले आँखा गाडिसकेपछि मैले त्यसलाई त्यतिकै राख्नु हुँदैन जस्तो लागेर मैले भनेको मिडियामा तपाईँले मलाई रिभेन्ज लिएर मलाई केही गरेर तपाईँलाई केही फाइदा हुँदैन आखिरमा तपाईँहरूको उद्देश्य पूरा हुन सक्दैन तपाईँहरूको मनमा जे लागेको छ त्यही गर्नुहोस् भनिसकेपछि त्यसपछि फोन गरेन अनि पछि त्यो ग्रुप चाहिँ सबैजना पाँचजना मान्छेहरू रहेछन् पाँचैजना पक्राउ परे एकजना चाहिँ दिल्लीमा पक्राउ परेको छ एउटा नेपालीलाई एउटा त्यहाँ इन्डियन व्यापारीलाई नै चाहिँ धम्क्याएर 1 करोड रुपियाँ फिरौती मागेको अभियोगमा अहिले त्यो मान्छे इन्डियाको जेलमा छ र अरू 4 जनालाई नेपाल प्रहरीले समातेर अहिले कारवाही गराएको छ त्यो बाहेक अरू कुनै त्यस्तो संगठनहरूले हामीलाई चाहिँ त्यस्तो किसिमको धम्क्याउने सम्क्याउने त्यस्तो केही गरेको छैन
अघि यहाँले प्रश्नको उत्तर दिने क्रममा के भन्नुभयो भने अलिकति अब 30 वर्षसम्म यो यस क्षेत्रमा लागिसक्नु भएको हिसाबले अलिकति सिनियरिटीको पनि विचार गर्नुभएको छ यही प्रसंगमा के भने मह को बीड़ो थाम्न सक्ने त्यस्तो हास्य कलाकारहरु त्यस्तोलाई चाहिँ कोही देख्नु भएको छ अब भविष्यमा जस्तो अब सिनियर तपाईहरु हुनुभयो अब या आफन्त मुनि त्यसलाई पछ्याएर आउने एउटा समूह अथवा व्यक्तिलाई देख्नु भएको छ
अब आफ्नै पहिचान लिएर आफ्नै ट्यालेन्ट लिएर थुप्रै मान्छेहरू हास्य व्यङ्गको मिडियाहरूबाट आइरहनु भएको छ मिडियामा आइरहनु भएको छ होइन त्यो हाम्रो पन होइन उहाँहरूको आफ्नै पनको प्रोग्रामहरू पनि छ अब तर क्वालिटीको हिसाबले अलिकति क्वालिटीलाई मेन्टेन गरेर अगाडि बढ्ने ग्रुपहरू निस्केलान् पछि बिस्तारै
हास्य व्यङ्गका कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि हुन्छ तपाईँले अघि पनि भन्नुभयो तर जुन व्यङ्ग्य र हास्य मिसाएर गर्दाखेरि यहाँनिर यसलाई यसरी दनक दियो भने मिति यसको मिति पुग्छ भन्ने कुरामा पनि कतिको घोट लिनुहुन्छ तपाईँहरू
स्क्रिप्ट कम्पोज गर्दाखेरि जहिले पनि त्यस्तो कुरामा ध्यान दिनुपर्छ होइन र स्क्रिप्ट लेख्दा लेख्दै पनि थाहा हुन्छ र अब प्रोग्राम भनेको कस्तो हुन्छ नि एकचोटि रङ्गमञ्चमा देखाइसकेपछि रङ्गमञ्चमा अलिक सजिलो के हुन्छ भने एकचोटि प्रोग्राम देखाइसकेपछि त्यसको फिडब्याक तुरन्तै आउँछ क्या कुन ठाउँमा बढी मान्छे हाँस्छन् कुन ठाउँमा बढी मान्छेको रेस्पोन्स आउँछ त्यो कुरा बढी तुरन्तै थाहा हुन्छ र त्यसलाई हामी अपडेट गर्दै लगाउँछौँ जहिले पनि रङ्गमञ्चमा चाहिँ सुरुमा प्रोग्राम देखाएको प्रोग्राम र पछि पछि त्यही प्रोग्राममा एकदम खारिँदै 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 आउँछ होइन र अरू प्रोग्राममा चाहिँ अब स्क्रिप्ट लेख्दा लेख्दै अब स्क्रिप्टमा अनि हाम्रो आफ्नै एउटा सर्कलहरू छ साथीहरूको त्यसमा हामी प्रिटेस्ट पनि गर्छौँ क्या यो चिज के हुन्छ हामीले यस्तो देखाएको चिज भनेर आफ्नै सर्कलमा आफ्नै परिवारमा मेरो श्रीमतीलाई पनि सुनाउँछु मेरो छोरालाई पनि सुनाउँछु होइन भाउजूलाई मदन दाईको उता सुनाउँछौँ र अरू साथीहरू नजिकका साथीहरूलाई पनि सुनाउँछौँ र उहाँहरूले पनि फिडब्याक दिनुहुन्छ र उहाँहरूको स्क्रिप्ट सुनाउँदाखेरिको उहाँहरूको फेसियल एक्सप्रेसन उहाँहरूको स्क्रिप्ट सुनाउँदाखेरि उहाँहरूले दिनुभएको प्रतिक्रिया त्यसबाट पनि हामीले करेक्सन गर्दै यो ठिक छ यो बेठिक छ भनेर कम्पोज गर्दै लैहाल्छौँ
अब स्क्रिप्टको कुरा गर्नुभयो यहाँनिर अलिकति यो अगाडिदेखि नै मान्छेहरूले धेरै उत्सुकता राखेको थियो अरूले बाहिरबाट लेखिएको स्क्रिप्टहरू तपाईँहरूले स्वीकार्नुहुन्छ कि हुँदैन अलिकति यो अगाडिदेखि पनि चलेको कुरा हुन्
हामीले स्क्रिप्टलाई अरूको स्क्रिप्टलाई वेलकम गरेको हो होइन र अरूको स्क्रिप्टमा हामीले प्रोग्राम गर्न पाइयो भनेदेखि झन् सजिलो हुन्छ किनभने एउटा सबैभन्दा ठुलो गाह्रो काम भनेको स्क्रिप्ट कम्पोजिसन हो मलाई त्यहाँदेखि एक्टिङ गर्नुभन्दा सुटिङ गर्नुभन्दा प्रस्तुत गर्नुभन्दा पनि गाह्रो चाहिँ स्क्रिप्टिङको काम जस्तो लाग्छ होइन अनि त्यो काम कसैले सम्हालिदियो भनेदेखि कसैले स्तरीय स्क्रिप्ट दियो भनेदेखि त हाम्रो त आर्थिक काम हलोको हुन्छ होइन त्यो कारणले हामीले त्यो त्यस्तो किसिमको वातावरण होस् भनेर स्क्रिप्ट राइटरहरू खोजेको पनि हो तर भनेको जस्तो स्क्रिप्ट राइटरहरू छैन हाम्रो नेपालमा र एक दुईजनालाई हामीले प्रयोग पनि गरेको छौँ र अब हामीले प्रयोग गर्दाखेरि कस्तो हुन्छ भने त्यो चिजलाई फेरि आफूले त्यति नै मेहनत गर्नुपर्ने भयो कि उहाँहरूले दिन त हुन्छ थिम त राम्रो हुन्छ होइन तर त्यो थिमलाई चाहिँ फेरि आफूले चाहिँ त्यसलाई चाहिँ सिनेमेटिक बनाउनलाई अनि आफ्नो ओठमा सुहाउने संवाद बनाउनलाई बोल्न सजिलो बनाउनलाई त्यति नै गाह्रो गरेर फेरि रिराइट गर्नुपर्ने स्थिति आयो होइन त्यो कारणले गर्दाखेरि हामीले भनेको जस्तो स्क्रिप्ट राइटर चाहिँ अझ पनि पाउन सकेको छैनौँ त्यो भइदियो भने झन् सजिलो हुन्थ्यो जस्तो अब विकसित मुलुकहरूमा चाहिँ कस्तो भने प्रोफेसन बाँडिएको हुन्छ स्क्रिप्ट एउटाले लेख्छ एक्टिङ एउटाले गर्छ डाइरेक्सन एउटाले गर्छ म्यानेजमेन्ट एउटाले गर्छ तर हाम्रो देशको चाहिँ अब आय स्रोत असाध्यै थोरै र मिडिया असाध्यै महँगो र मिडियामा काम गर्नुलाई अत्यन्त गाह्रो जस्तो अब रेडियोमा ड्रामा गर्यो भनेदेखि तपाईँले एउटा रिक्साको आवाज मिक्स गरिदिनु भयो भने तपाईँ वीरगन्जमा विराटनगर जहाँ पनि पुर्याउन सक्नुहुन्छ एउटा तराईमा बज्ने एउटा कुनै किसिमको बाजाहरू हामीले राख्यौँ भनेदेखि तराईको फ्लेभर आउँछ तर टिभीमा प्रोग्राम गर्दाखेरि के भने विराटनगर देखाउँदा विराटनगरै पुग्नु पर्यो जनकपुर देखाउँदा जनकपुरै पुग्नु पर्यो त्यत्रो टिम त्यत्रो सुटिङको युनिटहरू लिएर आर्टिस्टहरू लिएर जाँदाखेरि असाध्यै गाह्रो हुन्छ र त्यो जुन देशमा इन्डस्ट्री राम्रो हुन्छ औद्योगिक वातावरण राम्रो हुन्छ त्यो देशमा मात्रै टेलिभिजन फर्स्ट आउँछ किनभने स्पोन्सरसिप यति धेरै आउँछ जस्तो इन्डियामा तपाईँले हामीले कुरा गरौँ यहाँ हामी स्टार टिभी जी टिभी यहाँ अमेरिकामा बसेर नि हेर्छौँ होइन त्यो हुनुको लागि उनीहरूको देशमा औद्योगिकरण इन्डस्ट्रीलाई चाहिँ एकदमै बलियो छ इन्डस्ट्रीहरूले असाध्यै धेरै ठुलो पैसा उनीहरूलाई स्पोन्सर गर्छन् र उनीहरूको मिडिया बोलेछ। अब हाम्रो देश भनेको कसो भने अब द्वन्द्वमा पिल्सिएको देश पर्यो, भएका उद्योगहरू पनि धमाधम बन्द हुँदैछन्, यो संगठनहरूले उद्योगलाई असाध्यै नराम्रोसँग चाहिँ धराशायी बनाउँदैछन्, देशको व्यापार खस्किँदै गएको छ सबैतिरबाट। त्यस्तो किसिममा स्पोन्सरसिप नहुँदाखेरि हाम्रो टेलिभिजनमा पनि स्पोन्सरसिप एकदम थोरै हुन्छ र त्यो थोरै पैसाले धेरै काम गर्न पर्ने भएको हुनाले यो प्रोफेसनमा चाहिँ मान्छेहरू त्यति विधि एट्र्याक्सन हुन सकेका छैनन्। त्यो कारणले गर्दा स्क्रिप्ट राइटर पनि धेरै जन्मिँदैनन्, डाइरेक्टर पनि धेरै जन्मिँदैनन्। जन्मियो भने पनि एउटा दुईवटा गर्छन् अनि त्यसको चाहिँ आउटपुट नपाएर त्यसले चाहिँ त्यसलाई पेसा बनाउन नसकेर फेरि मान्छे छोड्छन् र अर्कै काम गर्छन्। कतिपय मान्छेहरू देश छोडेर विदेशमा पनि जान्छन् त्यस्तै कारणले गर्दाखेरि र त्यो कारणले गर्दाखेरि हामीले हाम्रो युनिटमा सबै प्रोफेसनलको मान्छेहरूलाई पाउन सकेका छैनौँ र सबै काम डिभाइड गरेर गर्न सकेका छैनौँ र सबै काम हामी आफैले गर्नुपर्ने स्थिति छ देशमा। फेरि कस्तो कोही कोही मान्छेहरू कस्तो हुन्छ भने उहाँले स्क्रिप्ट लेखेर दिनुहुन्छ होइन, अनि त्यो आफैले लेखेको स्क्रिप्ट एकदम ठिक छ भन्नु ठान्नु हुन्छ कि मान्छेहरूले मनस्थिति, अनि त्यसलाई अलिकति यो ठिक भएन यहाँ यसो गर्नु पर्यो भनेदेखि अध्ययार मुख लगाएर यो ठिक चिजलाई चाहिँ यसले बेठिक भनिदियो भने त्यस्तो किसिमको फिलिङ पनि हुन्छ कि मान्छेलाई।
हजुर, क्यारिकेचरको कुरा गर्दाखेरि अहिले भनौँ न अघि पनि भन्नुभयो अब आउँदो पुस्ताहरूमा धेरै जस्तो क्यारिकेचरको गर्ने वाहन ऊ छ हाँसीबुगेको नाममा, क्यारिकेचरलाई तपाईँले आफ्नो आफूले परिभाषा गर्नु पर्दाखेरि के भन्नुहुन्छ, यो हास्य हो कि व्यङ्ग्य हो कि हास्य व्यङ्ग्य दुवै हो?
क्यारिकेचर यस्तो हुन्छ, समाजमा दुईटा किसिमको काम हुन्छ, एउटा क्यारिकेचरिस्ट भन्छ होइन, खालि क्यारिकेचर मात्रै गर्ने, अर्काको अर्काको नक्कल गर्ने, अर्का जसरी हिँड्छ त्यसरी ठ्याक्कै हिँड्ने, त्यो एउटा क्यारिकेचरिस्ट एउटा हो। र अर्को एउटा चाहिँ कसरी हास्य व्यङ्ग्य गर्ने हास्य व्यङ्ग्यकार हो। र क्यारिकेचर र हास्य व्यङ्ग्यलाई दुईटालाई मिसाएर गर्न सक्यो भने सुनमा सुगन्ध हुन्छ, त्यो असाध्यै राम्रो हुन्छ कि त्यसमा हास्य व्यङ्ग्यमा साहित्य पनि हुन्छ। जस्तो हास्य व्यङ्ग्यलाई मान्छेले के भन्छ भने साहित्य होइन भन्नुहुन्छ क्या, जस्तो अब हामीले गरेको कतिपय कार्यक्रमहरूमा अब साहित्यकारलाई हामीले हास्य कलाकार भनिदिन्छ क्या, तर हामीले जति लेख्छौँ जति काम गर्छौँ त्यो पनि एउटा साहित्य हो नि। साहित्यकारभित्र हास्य व्यङ्ग्य गर्ने मान्छेलाई सिधीमिति भित्रै हुँदैनन्, जसले किताब मात्रै लेख्छन् ऊ मात्रै साहित्यकार हो, जसले लेख्छन् पनि जसले गर्छन् पनि प्रस्तुति पनि गर्छन् त्यो चाहिँ साहित्यकारमा दर्जा हुँदैन, त्यसरी परिभाषित गरिरहेछन् मान्छेले। त्यो कारणले गर्दाखेरि हास्य व्यङ्ग्य भनेको असाध्यै ठूलो साहित्य जस्तो लाग्छ, मेरो विचारमा एकदम ठूलो साहित्य हो यो, कि मान्छेलाई जनमानसलाई त्यो चिज सुन्ने त्यो चिज पढ्ने त्यो चिजमा इन्ट्रेस्ट जगाउने काम गर्नु भनेको ठूलो कुरो होइन, त्यो त्यो सबै चिजलाई सबै अडियन्सलाई समर्थन सक्नु भनेको ठूलो साहित्य हो। र साहित्य एउटा एउटा पाटो छ भने त्यसलाई प्रस्तुति भनेको अर्को पाटो हुन्छ, र क्यारिकेचरमा चाहिँ प्रस्तुतिको पाटो एउटा बलियो पाटो हो, र त्यो दुईटालाई मिश्रण गरेर गर्न सक्यो भने चाहिँ अर्को सुनमा सुगन्ध हुन्छ जस्तो लाग्छ मलाई।
मान्नुहोस् तपाईँ निर्णायक मण्डलमा अध्यक्ष हुनुहुन्छ निर्णायक मण्डलको, र महजोडीका विभिन्न उत्पादनको मूल्याङ्कन गर्नुपर्ने भयो तपाईँलाई, महजोडीको सर्वोत्तम हाँसी व्यङ्ग्य नाटक, सर्वोत्तम चलचित्र, सर्वोत्तम टीभी कार्यक्रम छान्नु पर्यो भने एक निर्णायक स्वतन्त्र निर्णायकको हिसाबले कुन चाहिँ कुन कुन छान्नुहुन्छ होला?
त्यसमा अन्याय हुन्छ, एउटालाई मात्रै छान्यो एउटा दुईटालाई मात्रै नम्बर दियो भनेदेखि त्यो जसले अरू छन् नि त्यो सबै अन्यायमा पर्दछन् होइन, त्यो कारण नराम्रो भए पनि छन् हामीले गरेको कामहरू नराम्रो भएको कतिवटा प्रोग्राम छ त्यसको नाम लिन सकिन्छ, तर कुन चाहिँ कुन राम्रो हुन्छ भनेर त्यो एक नम्बर दुई नम्बर दिनलाई गाह्रो हुन्छ।
अब एउटा अलिकता इतिहासतिर जाउँ, अलिक पुरानै झन्डै झन्डै 30-35 वर्षै पुरानो कुरा हो, राष्ट्रिय नाचघरमा कार्यरत छँदा तपाईँहरूलाई चाहिँ समयको ख्याल नगर्ने भनेर स्वर्गीय नारायण गोपालले तपाईँहरूलाई चाहिँ निकालिदिनु भएको थियो अरे भन्ने सुनिन्छ, त्यो कडा कडा पढियो पनि, यो कुरा साँचो हो?
होइन, त्यो गलत कुरा हो। नाचघरमा काम गर्ने भन्दाखेरि मदन दाईले नाचघरमा काम गर्नु भएन, मैले मात्रै काम गर्थेँ होइन, म काम गर्दाखेरि चाहिँ कस्तो थियो भने मलाई इन्द्रप्रसाद काफले भन्ने एकजना नाचघरको जिएम हुनुहुन्थ्यो, उहाँले चाहिँ मलाई त्यहाँ जागिर दिनुभएको र अनि जितेन्द्र महत अभिलाषीले चाहिँ मलाई नाच गर्नमा नाटक खेल्न लैजानु भएको अनि त्यसपछि हरिप्रसाद रिमाल जी हुनुहुन्छ उहाँ अहिले पनि हुनुहुन्छ र उहाँले चाहिँ मलाई रेडियो नेपालमा नाटक खेलोलाई धेरै ठूलो मौका दिनुभएको होइन र म चाहिँ नाचघरको चाहिँ एउटा कर्मचारी थिएँ त्यो बेलामा नाचघरको कर्मचारी थिएँ र नाचघरमा कस्तो हुन्छ भने महिनौसम्म एउटा कार्यक्रमहरू चल्थ्यो एउटा प्रोग्राम चल्थ्यो र प्रोग्राम चलिसकेपछि चाहिँ तलबमा काम गर्नुपर्थ्यो र बिहान 10 बजे अफिस गइसकेपछि राति काम 9 बजे काम सकिएपछि मात्रै म फ्री हुन्थेँ किनभने अर्को नाटकको पनि रिहर्सल हुन्थ्यो अनि बेलुका अर्को नाटक प्रस्तुति हुन्थ्यो र प्रस्तुत नाटक चाहिँ सकिएपछि मात्रै अनि घरमा जाँदाखेरि चाहिँ झन्डै झन्डै 10 देखिको राति 9 बजीसम्म काम गर्दाखेरि 375 रुपियाँ तलब थियो त्यो बेलामा अनि मलाई चाहिँ पारिश्रमिक चित्त नबुझेर अनि मैले रिजाइनेसन गरेको हो र नारायण गोपाल दाई चाहिँ मलाई असाध्यै माया गर्ने अनि मलाई नारायण गोपाल दाईले नछोड्नु तिमीलाई म योभन्दा राम्रो गरिदिन्छु भन्दै हुनुहुन्थ्यो र मलाई अब त्यहाँ राष्ट्रिय नाचघर भन्दा राम्रो हुन्छ कि भनेर मैले चाहिँ राजकीय प्रज्ञा प्रतिष्ठान त्यहाँ चाहिँ काम पाएँ नाटक खेलेर अनि म त्यो राष्ट्रिय नाचघर छोडेर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरी भएँ र त्यहाँ पनि मलाई अलिकति चित्त बुझिनँ र त्यसपछि म चाहिँ नेपाल राष्ट्र ब्याङ्कमा जागिर खाने मौका पाएँ र त्यहाँ राष्ट्र ब्याङ्कको कर्मचारी भएँ र म राष्ट्र ब्याङ्कबाट चाहिँ ब्याङ्किङ प्रबन्धन समिति भन्ने एउटा संस्था छ त्यसबाट चाहिँ म रेडियो प्रोग्राम चलाउँथेँ ब्याङ्कको ब्याङ्क सम्बन्धी रेडियो प्रोग्राम चलाउँथेँ र पछि हामीले एउटा होस्टे हस्टे भन्ने एउटा प्रोग्राम हास्य ब्याङ्क देखायौँ रङ्गमञ्चमा अनि त्यसमा चाहिँ त्यो हास्य ब्याङ्क देखाउँदाखेरि अनि हामीले लगेर थुने पनि हनुमान ढङ्गमा लगेर थुन्यौँ अनि त्यसपछि पछि सरकारी कर्मचारी भएर सरकारलाई नै व्यङ्ग गर्ने गरेको हुनाले तपाईँहरूलाई कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधियो र मैले चाहिँ माफी मागिन माफी नमाग्दाखेरि चाहिँ मलाई त्यो राष्ट्र ब्याङ्कबाट चाहिँ मलाई हटाइयो त्यहाँबाट अनि राष्ट्र ब्याङ्कबाट चाहिँ म कामबाट हटेँ त्यसपछि अलि महासञ्चार भन्ने एउटा अफिस आफै नै खोलेर अनि त्यसबाट चाहिँ हामीले काम गर्न सुरु गऱ्यौँ र त्यो अहिलेसम्म पनि हाम्रो निरन्तरतामै छ र हामी त्यसकै माध्यमबाट हामी काम गर्दैछौँ अहिले पनि
धन्यवाद स्पष्टीकरणको लागि अब आउने नयाँ प्रस्तुति के छ अब
अहिले हामीले टेलिभिजनमै प्रोग्रामहरू धेरै गरिरहेछौँ यो वन्यजन्तु सम्बन्धी एउटा साझा पृथ्वी भन्ने एउटा टेलि सिरियल थियो त्यसको सुटिङ सकाएर आएको 3 दिनपछि म यहाँ अमेरिका आएको हुँ र यहाँबाट गइसकेपछि चाहिँ अब हास्य व्यङ्ग्य कार्यक्रम रङ्गमञ्चको लागि कार्यक्रम बनाउने भन्ने कुरा हामी सल्लाह भइरहेछ र हामी यहाँबाट गएपछि चाहिँ त्यो काम सुरु गर्छौँ होला अब
हजुर धन्यवाद हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ अन्तमा खसखस.com का श्रोता तथा पाठकलाई आफूले सन्देशको रूपमा भन्नुपर्दा के भन्नुहुन्छ
अब खसखस.com चाहिँ अब संसारभरिको मान्छेहरूले नेपालीहरूले पढ्नुहुन्छ इन्टरनेटको माध्यमबाट होइन अब सबैजनाले जतिले पढ्नुहुन्छ सबैले चाहिँ एउटा महसुस के गर्नुपर्छ भनेदेखि यो सुन्ने मान्छेहरूले हाम्रो देश अहिले अत्यन्तै संवेदनशील अवस्थामा छ र सबै मान्छेले सबै धर्म भाषा भाषी जात जातिहरूले आफ्नो पहिचान खोजिरहनु भएको छ र आफ्नो पहिचान खोज्नु स्वाभाविक पनि हो मान्छेमा आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो पहिचान भएन भनेदेखि त्यो कहाँको मान्छे जस्तो हुन पुग्छ त्यो कारणले तर सबैभन्दा ठूलो कुरो चाहिँ देश नै हो नेपाल देश हाम्रो सबै जात जाति भाषा भाषीको साझा देश हामी युगौंदेखिको हामी मिलेर बसिरहेको हाम्रो संस्कृति एकले अर्काको संस्कृतिलाई सम्मान गर्ने परम्परा र देशको देश चलाउने मान्छेहरूको नीतिले गर्दाखेरि कति भाषा कति संस्कृति कति जात जातिहरू विभेदमा पनि परेका थिए र त्यो पहिलेका मान्छेहरूले गरेको गल्तीको लागि त्यो पहिलेको मान्छेले गरेको उनीहरूले छुट्याएको कारणले गर्दाखेरि अहिले हामीले त्यसको रिस पोख्नु हुँदैन र देशलाई हामीले कुनै पनि हालतमा रिस पोख्नु हुँदैन र देशलाई सबैले माया गर्नुपर्दछ र हामी अहिलेसम्म कसैको पनि दासत्व स्वीकार नगरेका स्वाभिमानी नेपाली जनता भएको हुनाले हाम्रो देशमा कहिले पनि विदेशी सैनिकहरू नपसोस् र हाम्रो आन्तरिक द्वन्द भन्दा पनि आन्तरिक शान्ति हामीले कसरी स्थापना गर्न सकौं अनि हामीले एउटा जात जाति भाषाभाषीले अर्को जात जाति भाषाभाषीलाई कसरी सम्मान गर्न सकौं र हामी कसरी संसारमा एउटा साँच्चिकै नेपाल सुन्दर शान्त त्यस्तो राम्रो देश जनता पनि त्यतिकै राम्रो र शान्तिको उदाहरण खोज्न पर्यो भनेदेखि नेपालमा खोज्न परोस् र हाम्रो देशमा हामीले वर्षौं भइसक्यो युगौं भइसक्यो हामीले स्थिर सरकार नपाएको र स्थिर सरकार होस् र यस्तो सरकार हामीले बनाउनु पर्छ कि जुन सरकार चाहिँ भ्रष्टाचारबाट मुक्त भएको सरकार होस् र हामीले अहिलेसम्म भ्रष्टाचारबाट मुक्त भएको सरकार सायद इतिहासमा विरलै पाएका होलाम् र दण्डहीनताको अन्त्य जसले दण्ड गर्छ जसले देशप्रति गद्दार गर्छ जसले देशलाई बेइमानी गर्छ र त्यसले पाएको दण्ड देखेर कुनै पनि मान्छेहरूले देशलाई धोका दिनु हुँदो रहेछ देशलाई धोका दियो भनेदेखि यस्तो किसिमको परिणाम भोग्नु पर्दछ भन्ने कुरा महसुस गर्ने त्यो दिन हामी सबै नेपाली मिलेर ल्याउनु पर्दछ र सबै नेपालीले अहिले देशलाई माया गर्नुपर्ने बेला भएको हुनाले हामी सबैले देशलाई माया गरौं यो खसखस डट कम सुन्नुहुने सबैलाई म यही आह्वान गर्न चाहन्छु।
हस् त प्रख्यात हास्य व्यङ्ग्य कलाकार हरिवंशज्यू यहाँको अमूल्य विचार र समय खसखस डट कमलाई प्रदान गर्नुभएकोमा हामी आभारी छौं। यहाँको सुस्वास्थ्य अमेरिकी बसाई तथा नेपाल फिर्तीको यात्रा पनि सफल रहोस् भन्ने कामना गर्दै आजलाई बिदा माग्छौं। धन्यवाद।
हस् नमस्ते।